नमस्कार श्रोताहरू, कार्यक्रम हाम्रो चौतारीबाट यहाँहरूले यो कार्यक्रम प्लानेट एफएमको 104.6 सुनिरहनु भएको छ र अनलाइनबाट नि सुन्न सकिन्छ प्लानेट अडियो .org.nz गएर। यो कार्यक्रमलाई न्यूजील्याण्ड नेप्लिज एसोसिएसनले प्रसारणमा ल्याइरहेको छ। यो कार्यक्रममा हामी न्यूजील्याण्ड, नेपाल र विश्वभरका करेन्ट अफेयर्सहरूको पनि हामी चर्चा गर्दछौँ र न्यूजील्याण्डमा बसोबास गर्दै आएको नेपाली समुदायको बारेमा तथा नेपालका राजनीति, भाषा, संस्कृति, धर्म लगायतका विषयमा चर्चा परिचर्चा गर्दै हामी कार्यक्रममा यहाँहरूलाई विविध गीत संगीत सुनाएर मनोरञ्जन पनि गराउँदछौँ। आजको दिन श्रावणको 31 गते अर्थात 16 अगस्तको दिन हो श्रोताहरू, र नेपालको पात्रो अनुसार आज गाई जात्रा परेको छ। हिजो जनै पूर्णिमा थियो। यसरी हाम्रा चाड पर्वहरूले विस्तार कदम अगाडि बढाउँदैछन्। श्रोताहरू, गाई जात्रा भन्नाले के बुझिन्छ यो पनि हामी चर्चा गर्नेछौ। सबभन्दा पहिले एउटा गीत सुनौ श्रोताहरू, जता हेरे पनि पूर्वै रमाइलो, के साँच्चै हो?
तरी को बर पीपल मायालु को नजारा माया संगे बसने रहा
चौतारी को बर पीपल
मेरो सँग सँगै बसौँ मिलेर खेती केटी हेरेनो इलामारा पास्तर की तापले जुंको तोंबा सुकुटी झापा खेती केटी हेरेनो इलामारा पास्तर की तापले जुंको तोंबा सुकुटी
पूर्व बस्नेलाई पूर्वै रमाइलो, पश्चिम बस्नेलाई पश्चिमै रमाइलो, तर हामी जता बस्छौँ त्यतै रमाइलो। हामी नेपालीहरूको संस्था एनआरएनए न्युजिल्यान्डको भर्खरै चुनाव सम्पन्न भयो र नयाँ कमिटी गठन भयो हालसालै। अब न्युजिल्यान्डमा अर्को चुनाव हुने भइरहेको छ, त्यो हो स्थानीय चुनाव, जुन तीन तीन वर्षमा सम्पन्न हुन्छ, लोकल इलेक्सन। न्युजिल्यान्डको इलेक्सन सेड्युल अनुसार 12 अक्टोबरका दिन पोलिङ हुँदैछ। यसमा रिजनल काउन्सिल, सिटी काउन्सिल, डिस्ट्रिक्ट काउन्सिल, कम्युनिटी बोर्ड, लोकल बोर्डहरूको निर्वाचन हुन्छ। नोमिनेसन फाइल गर्ने 19 जुलाईदेखि 16 अगस्त 12 बजेसम्म, 21 अगस्तमा क्यान्डिडेटको नामावली प्रकाशन हुन्छ, 20-25 सेप्टेम्बरमा घर घरमा भोटिङ डकुमेन्ट पठाइन्छ, 12 अक्टोबरमा पोलिङ डे हो, 12 अक्टोबर 17-23 अक्टोबरमा अफिसियल रिजल्ट प्रकाशित हुन्छ। यो चुनावबाट आएका प्रतिनिधिहरू हाम्रा निकट स्थानीय अधिकारी हुनेछन्, जसको नीति नियमसँग हामी प्रत्यक्ष जोडिन्छौँ, अर्थात् हामीलाई असर गर्छ। हाम्रा स्थानीय आवश्यकता र प्राथमिकता यिनै लोकल अथोरिटिजहरूले तय गर्दछन्। अत यो चुनाव हाम्रो लागि महत्त्वपूर्ण छ, हाम्रो आफ्नो प्रतिनिधि छान्ने अधिकार नगुमाऊ। अझसम्म हामी नेपाली समुदायको तर्फबाट यो चुनावमा कोही उम्मेदवार उठेका छैनन्, भएमा हामी नेपालीहरूको उपस्थिति र आवाजलाई पनि प्रतिनिधित्व हुने थियो। आशा गरौं यो नभए अर्को चुनावमा, अर्थात् 3 वर्षपछि हुने चुनावमा नेपाली उम्मेदवार पनि चुनावी मैदानमा उत्रिनेछन्। फेरि हाम्रो रीतिथिति चाड पर्वको बारेमा पनि चर्चा गरौं। हिजो जनै पूर्णिमा थियो, जनै फेर्नेहरूले नयाँ जनै फेरेर क्वाटी खाएर हिजो हामीले जनै पूर्णिमा मनायौं। श्रावण शुक्ल पूर्णिमाका दिनमा यो नौथरीका गेडागुडीको परिकार क्वाटी खाने चलन छ। क्वाटी खानाले शरीरमा गर्मी उत्रिने र तागत लाग्ने विश्वास गरिन्छ। श्रोताहरू, आज गाई जात्रा हो, गाई जात्रा बारे पनि चर्चा गरौं। यो गाई जात्रा के हो त? नेपालमा धेरै वर्ष अगाडि, अर्थात् 300 वर्ष जति अगाडि राजा प्रताप मल्लका समयमा उपत्यकामा बिफरको महामारी फैलिएको थियो रे। त्यसै महामारीमा बालक राजकुमारको पनि मृत्यु भयो। पुत्र शोकमा परेकी रानीलाई शान्त पार्न राजाले धेरै प्रयत्न गरे र एकजना विद्वान मन्त्रीको सल्लाहमा गाई जात्राको आयोजना गरेर रानीको शोकलाई शान्तिमा बदलिए भन्ने भनाइ छ। तर आजभोलि गाई जात्रालाई एउटा हास्य व्यङ्ग दिवसका रूपमा पनि मनाइन्छ। कस्तो गाई जात्रा गरेको, कस्तो गाई जात्रा हो यो भन्दा भन्दै यो गाई जात्रा भन्ने शब्द व्यङ्ग्यात्मक भएको छ। गाई जात्राको दिन जसले जसलाई जे भन्न पनि पाइन्छ, व्यङ्ग्य गर्न पाइन्छ, यो छुट पनि छ। यो दिन ठुला ठुलाहरूको दोष उजागर गर्ने दिन पनि हो। यही गाई जात्राको अवसरमा एउटा हास्य व्यङ्ग्य पनि सुनौ।
मन्त्रीका गाडी पनि चिल्ला, साडी पनि चिल्ला, भाषण नि चिल्ला, आश्वासन नि चिल्ला, कुर्सी पनि चिल्ला, महल पनि चिल्ला, मन्त्रीको लास बोक्ने बाँस चिल्ला, पोल्ने घाट पनि चिल्ला, भ्रष्टाचारी मन्त्रीले जनतालाई कहिले चिल्ला, सबै सुविधा मन्त्रीलाई, यो दुखीलाई चाहिँ एकसाक मिल्ला कि नमिल्ला?
अन्त कता आएको?
म यो आन्दोलनका घाइतेलाई रात भए छ रे, रात पनि लिनु पर्यो, छोरो नि भेट्नु पर्यो भनेर आएको।
त्यो आन्दोलनमै घाइते भयो?
त्यो त होइन, घाइते भए त होइन।
अनि कहाँबाट पाइन्छ?
जहाँ खाडो लडेर खुट्टो भातले चाहिँ म आन्दोलनमा घाइते भएँ भनेर रात पाउने, मैले नपाउने? अति हाम्रो पारिपट्टि गाउँमा रामेको लोन स्वास्नी झगडा गरे त डाडुले टाउको फुटाइदियो, ल पुलिसले टाउको फुटाइदियो भनेर रात लिएर गयो। मैले चाहिँ किन्न पाउनु, बरु पाउने ठाउँ कहाँ हो देखाउनु पर्यो?
यहाँ जानु पाइँदैन, यहाँ चक्का जान्छ, चक्का जान्छ। मैले मेरो माइक्रोबस त्यहाँ राखिरहेको छु,
यो चक्का जाम गर्ने कुन पार्टी?
पहिला लगनखेल भैँसी पार्टी, अहिले रत्न पार्क जोर पार्टी।
गुरु ए ऊ त्यो क्लिनिकमा जाँदा आउँछ है, म
त्यो क्लिनिकमा नजा नजा नजा, त्यो बर्बाद हुन्छ।
किन
बर्बादै हुन्छ? खतम।
किन?
अस्ति म त्यहाँ मेरो रगत जानु पर्यो भनेर गएको थिएँ, मेरो औलै काट्दियो।
रगत जचाउनु क्या? औलै काट्दियो,
औलै काट्दियो।
ओहो, मेरो त झन् पिसाब जचाउनु थियो।
तपाईँ नाइट बसबाट आएको बाटोमा त्यो जङ्गल पर्छ, यसो डाका साका लागेनन्?
चारको से झाडीमा डाकाले गाडी रोक्यो नि, रोकेपछि वार वर्ती डाकाहरू गाडीभित्र के छिर्या थिए सबै थर्कमान खाएर मसँगै सिटा बसे नेताजीलाई देखेर,
नेताजीलाई देखेर किन फर्किनु?
हामी मुन्द ठुलो डाका चाहिँ बसमै रहेछ भनेर डरले थर्कमा।
किन?
त्यो होइन,
तिमीहरूलाई गरिब भने अब डाकाले पनि नलुट्ने भएपछि गरिब भएन?
नेपालले गरिब भन्न पाइन्छ?
पाइन्छ।
जुन देशका मन्त्री र सचिवसँग कति सम्पत्ति घरमा छ, कति बैङ्कमा छ, कति देशमा छ, कति विदेशमा छ, कति नगद छ, कति दिन जिन्सी छ, त्यसको छेउटुप्पै पत्ता लाग्न सकेको छैन, त्यस्तो नेपालले गरिब भन्न पाइन्छ? जुन देशका सचिव र खर्चापहरू क्याबिन र डान्स रेस्टुरेन्ट गएर तरुनी च्यापेर दिनदिनै हजारौँ हजार नोट फ्याँकिरहेका हुन्छन्, तिनीहरूलाई गरिब भन्न पाइन्छ? यस्तो कुरा सुने कि मेरो कनसिरीको रोल तातेर आउँछ, ब्लड प्रेसर हाई हुन्छ, म हार्ट अट्याक सहन सक्छु, यो नेपालीलाई गरिब भने म पटक्क सहन सक्दिन।
गाई जात्राको अवसरमा श्रोताहरूले सुन्नुभयो अलिकति गाई जात्रा कमेडी। अब फेरि एउटा गीत सुनौ, हरिवंश आचार्यको बुढो हुन मन छैन। सुनौ यो हास्य गीत।
छैन लौन के गर्नु, बुढो हुन मन छैन लौन के गर्नु, न उमेरलाई ब्याक गर्नु न त ब्याक गर्नु, न उमेरलाई ब्याक गर्नु न त ब्याक गर्नु।
पहिले पहिले गाउँथे, अहिले
चौरी पर्या छालालाई न त तन्काउनु, चौरी पर्या छालालाई न त तन्काउनु, न धमिलो आँखालाई कतै थन्क्याउनु, न धमिलो आँखालाई कतै थन्क्याउनु, कानको काम मात्रै भयो जसमा अड्काउनु, कानको काम मात्रै भयो जसमा अड्काउनु, केही कुरो बुझिँदैन कति कराउनु, बुढो हुन मन छैन लौन के गर्नु, बुढो हुन मन छैन लौन के गर्नु, न उमेरलाई ब्याक गर्नु न त ब्याक गर्नु। सारङ्गी रेटौला मौका मिले चवन बनौला, कुप्रो पर्या ढाडलाई न त सोझ्याउनु, कुप्रो पर्या ढाडलाई न त सोझ्याउनु, नबाङ्गेको घुँडोलाई ट्वाक्क हिर्काउनु, नबाङ्गेको घुँडोलाई ट्वाक्क हिर्काउनु, आलु जस्तो तालुलाई न त पकाउनु, आलु जस्तो तालुलाई न त पकाउनु, न 20-30 वटा रौँ खोजे कालो लगाउनु, बुढो हुन मन छैन लौन के गर्नु, बुढो हुन मन छैन लौन के गर्नु न उमेरलाई ब्याक गर्नु न त ब्याक गर्नु पहिले पहिले कति खाइन्थ्यो आजकल त डाक्टरले यो पनि नखाऊ भन्छ ऊ पनि नखाऊ भन्छ के खाने हो कबाब खान मन लाग्छ केले चपाउनु कबाब खान मन लाग्छ केले चपाउनु न कुकरमा खोले बनाई सिटी लगाउनु न कुकरमा खोले बनाई सिटी लगाउनु मन मनै पञ्चे बाजा कति बजाउनु मन मनै पञ्चे बाजा कति बजाउनु बाजे भन्छन् तरुणीको नजिक के जानु बुढो हुन मन छैन लौन के गर्नु बुढो हुन मन छैन लौन के गर्नु न उमेरलाई ब्याक गर्नु न त ब्याक गर्नु फोटो पहिले पहिले अब कति राम्रो राम्रो लाग्थ्यो आजकल त फोटो भने चौरी चौरी सिमा केही देखिँदैन फोटो खिच्न मन लाग्छ कसलाई देखाउनु फोटो खिच्न मन लाग्छ कसलाई देखाउनु यौँ बेलाको फोटो हेरे कति टोलाउनु यौँ बेलाको फोटो हेरे कति टोलाउनु थर 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 स्वर काम छ गीत के गाउनु थर 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 स्वर काम छ गीत के गाउनु लट्ठी टेक्दै रोधी घरमा नाच्न के जानु बुढो भयो लौन नि मैले के गर्नु बुढो भयो लौन नि मैले के गर्नु न उमेरलाई ब्याक गर्नु न त ब्याक गर्नु कति रगत झिक्नुहुन्छ दिक्कै ल्याइसक्यो मलाई त जिउको रगत झिकी झिकी कति जचाउनु जिउको रगत झिकी झिकी कति जचाउनु भित्री कुरो डाक्टरलाई कति बताउनु भित्री कुरो डाक्टरलाई कति बताउनु पम्फु लगाई ब्लड प्रेसर कति जचाउनु पम्फु लगाई ब्लड प्रेसर कति जचाउनु योगी जाले ओखती कति चपाउनु बुढो हुन मन छैन लौन के गर्नु बुढो हुन मन छैन लौन के गर्नु न उमेरलाई ब्याक गर्नु न त ब्याक गर्नु न उमेरलाई ब्याक गर्नु न त ब्याक गर्नु पहिले पहिले त ओछ्यानमा गएर घुलुक्क हुन साथै निन्द्र लाग्थ्यो आजकल त निन्द्र पनि लागेन के भए के भए दही पनि गएर पल्टिनु पऱ्यो ल जान्नु है सबैले गए गए ल ल
अब यो गाई जात्राको सन्दर्भको साथसाथै नेपालतिरको पनि कुरा गरौँ श्रोताहरू नेपालमा सधैँ गाई जात्रा छ भनिन्छ अहिले नेपालमा एउटा रोचक राजनीतिक प्रश्न जनता माझ मिडियामा दिन दुई गुना र चार रात चौगुना चुनिँदै चुनिँदै आएको छ त्यो हो नेपालमा भर्खरै आएको गणतन्त्र असफलतातर्फ लम्किएको हो दुई तिहाईको सरकारले जनताको इच्छा आकांक्षालाई व्यवस्था गरेको नेताहरूको महत्वाकांक्षा बढेर भ्रष्टाचारले आकाश छोएको जनताबाट राजनीति टाढिएको नेताहरू विदेशीको कठपुतली भएको देशभित्र रोजगारको अभाव चर्कँदै जाँदा वैदेशिक रोजगारीका लागि विदेश जानेको लाम झन बढेको उद्योग धन्दा कलकारखाना खुल्न नसकेको कृषिजन्य उत्पादन विदेशबाट ठूलो मात्रामा भित्याउनु परेको र पैसा बाहिर गएको असारे विकासको नाममा अन्धाधुन्ध खर्च गर्ने क्रम बढेको यस्ता यस्ता विकृतिहरूबारे धेरै आलोचना भइरहेको छ अहिले नेपालमा र भनिन्छ यसले गर्दा देशमा संघीयता र गणतन्त्र धरापमा परेको छ र जनताले यसको विकल्पको रूपमा नेपालको हितको लागि र देशको संरक्षणको लागि व्यवस्था नै परिवर्तन गर्नुपर्ने पो हो कि यही सन्दर्भमा सुनौ एउटा सान्दर्भिक रिपोर्ट छ नेपालको करेन्ट न्यूजबाट प्राप्त
के नेपालमा फेरि राजतन्त्र बिउतिएला के यो सम्भव छ नेपालमा 240 वर्ष पुरानो राजतन्त्र हटेर गणतन्त्र आएको पनि विधिवत रूपमा 11 वर्ष पूरा भइसक्यो। 2065 साल जेठ 15 गते संविधान सभाको पहिलो बैठकले नेपालबाट राजतन्त्रको अन्त्य भएको घोषणा गर्यो। यसपछि नेपालमा राजतन्त्र मात्र होइन राजसंस्थाको ठाउँमा राष्ट्र प्रमुखको जिम्मेवारी राष्ट्रपतिले सम्हाल्न थालेका छन् भने पहिले राजदरबार रहेको स्थान नै अहिले संग्रहालयमा परिणत भएको छ र उति बेला नारायण हिटीमा रहेका राजपरिवार नागार्जुनमा प्रवेश गरिसकेका छन्। तर राजतन्त्र हटेको 11 वर्षपछि नेपालमा दुई तिहाई मत भएको बलियो कम्युनिस्ट सरकार छ भने नेपालले नयाँ संविधान पनि पाइसकेको छ। देश एकात्मक प्रणालीबाट संघीयतामा प्रवेश गरेको छ। गाउँ गाउँमा सिंह दरबार भन्ने नयाँ नारा नै स्थापित भएको छ। राजतन्त्रको कालखण्डमा जस्तो बोल्ने र लेख्ने संगठन गर्ने राजनीतिक दल निर्माण गर्ने जस्ता काम गर्नका लागि अहिले कुनै बार बन्देज पनि छैन। तर झनबलियो सरकार र अत्याधिक जनमतले रुचाएको संविधान हातमा हुँदाहुँदै पनि नेपालमा किन जरैदेखि उखेलिएको राजतन्त्रको बारेमा यति धेरै चर्चा परिचर्चा हुने गरेको छ त? हालै मात्र केही बौद्धिकलाई पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नै निवासमा भेटेर देशको अवस्था बुझ्ने र बौद्धिकहरूको मत जान्ने कोसिस गरेका छन्। यही बेलामा नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै भ्रमणमा गएको र अर्का अध्यक्ष सिङ्गापुर भ्रमणमा रहेका छन्। यति नै बेला पूर्व राजा शाहले लेखेको पुस्तक प्रकाशित भएको छ भने पूर्व युवरागी हिमानी शाहले बोलेको र पशुपतिको दर्शन गरेको देखिएको छ। यसपछि सामाजिक सञ्जालदेखि सार्वजनिक सञ्चार माध्यममा समेत यसबारेमा पर्याप्त मात्रामा बहस हुन थालेको छ। त्यसो भए नेपालको राजनैतिक परिदृश्य अलि बदलिएको हो कि खाटी गणतन्त्रवादीको मन डराएको हो? यो सवाल अब खडा हुन थालेको छ। शासन सत्ता सम्हालिरहेका पूर्व राजाले जब शासन सिंहासन छाडेर थपक्क दलहरूले राखिएको आसनमा गएर खुरुक्क बसे तब उनीप्रति सद्भाव राख्ने मानिसहरूको संख्या अलि बढेको देखिन्छ। अब उनी राजाबाट नागरिक भएका छन्। यसपछि एउटा नागरिकको रूपमा कुनै पनि व्यक्तिले बोल्न पाउने कि नपाउने वा कुनै नागरिकले बोलेकै भरमा त्यसमा हंगामा गर्नुपर्ने अवस्था हो कि होइन? कतिपय राजनीतिक विश्लेषकहरूको भनाइलाई ख्याल गर्ने हो भने विकास भनेको डेलिभरी हो र जब सत्ताले डेलिभरी दिन सक्दैन तब सरकारको काम गर्ने क्षमतामाथि प्रश्न उठ्न थाल्दछ र निरन्तर रूपमा काम गर्न सकेन भने सरकार मात्र होइन व्यवस्थामाथि नै प्रश्न उठ्न थाल्दछ। यो त्यति बेला मात्र हुन्छ जब नागरिकमा आक्रोशबाट निराशा र निराशाबाट विद्रोह पैदा हुन्छ। त्यसैले नागरिक निराशामा पुग्नु अघि नै सचेत सत्ता सञ्चालकले जनचाहना अनुसार आफूलाई ढाल्ने गर्दछ। चुनाव भएर दुई तिहाईको सरकार भएकाले यस सरकारसँग र चुनाव अघि यही सरकारले अनेक वाचा गरेकाले सरकारसँग अनेक अपेक्षा गर्नु स्वाभाविक नै हो। यसमाथि अस्थिरताबाट आक्रान्त भएका जनताले स्थिर सरकारबाट अपेक्षा गर्नु कुनै गलत अपेक्षा होइन। तर सरकार स्थिर हुनु भनेको चल्दै नचल्नु होइन, बरु यसलाई कसैले हल्लाउन नसक्ने तर काम जनहितमा गर्ने भन्ने हो। तर दुई तिहाईको सरकार कस्तो भयो भने यसले जनतासँग दूरी राख्यो जबकि सरकार र जनता बीचको सम्बन्ध अत्यन्त नजिकको हुनुपर्छ। यसमाथि समाजवादतर्फ जाने लक्ष्य लिएको संविधान र वाम सरकारको मूल ध्येय नै जनतालाई खुसी पार्ने हुनुपर्दछ। यसैले पनि के भनिन्छ भने सरकारको मूल काम नै अधिक भन्दा अधिक खुसी जनतालाई दिनु हो। तर चरम अपेक्षा गरिएको सरकारले जब खुसी दिन सक्दैन तब यसले दिने निराशा नै हो। अर्थात् जोसँग पनि बढी अपेक्षा गरिन्छ उसले सोचे अनुसार काम गर्न सकेन भने छिट्टै निराश भाव पैदा भइहाल्छ। नेपाली समाज अहिले यही अवस्थामा पुगेको छ। लामो लडाईँबाट ल्याएको गणतन्त्र भन्दा बरु राजा नै ठिक हुन् कि भन्ने अभिव्यक्ति भनेको गणतन्त्रका लागि खतराको सूचक हो। अहिले यो विषय आक्रोशको अभिव्यक्ति भएको छ, तर यही विषय यदि अविश्वासमा बदलियो भने के हुन्छ? यसले दलहरू प्रतिको अविश्वास र हिजोको परम्परागत शक्ति प्रतिको आसक्ति बढ्नु भनेको लोकतन्त्र खतरामा पर्नु हो र लोकतन्त्रमा जनता नै निर्णायक हुन्छन्।
नेपालमा यसरी विकसित भइरहेको नवीन राजनीतिक परिस्थितिबारे नेपालका राजनीतिक विश्लेषकहरू समाजशास्त्रीहरू के भन्छन् यो पनि एक पटक सुन।
दिस इज अ कन्ट्री, सोभरेनिटी इज फर्स्ट, होइन र? हेर्नुहोस्, यो संविधानले त देश खान्छ खान्छ, हेर्नुहोस् भन्दाखेरि राजासँग उहाँ पावर छ, त्यो पावर मध्येका थुप्रै पावर छन्। त भोलि काङ्ग्रेसै अगाडि लाएर आउनु नि सक्छ, ओलीजी आफै पनि आउन सक्नुहुन्छ, यिनीहरूलाई आजित भइसक्यो, यो कहिले लर बुझौँ भन्ने भइसक्यो। अब मोदीलाई बुझाउनलाई यदि नट पोसिबल, तपाईँ सिपी सिंहलाई बुझाउन नट पोसिबल, बुसलाई के अरे डोनाल्ड ट्रम्पलाई बुझाउन नट पोसिबल भन्दा बरु राजालाई बुझाएर अब सम्पत्ति यिनीहरूले कमाए। यिनीहरूको एउटा के छ भन्दाखेरि राजालाई दिनेलाई अलमोस्ट यिनीहरूको एउटा साइकोलोजिकल बिल्डअप भइसकेको छ, भ्रष्टाचारको समाधान पाउने यिनीहरूको एउटा सायद बार्गेनिङ भइरहनु सक्छ। हेर्नुहोस्, यो कुरा यति मात्र मिल्ने हो भने सायद छिटोभन्दा छिटो यसो कुनै एउटा टुङ्गोमा पुग्न सक्छ। र अर्को कुरा, अहिले चीन र भारतले मलाई लाग्छ यो यो संविधानभन्दा तपाईँको बिपी कोइरालाको काङ्ग्रेसको चाहिँ एउटा प्रजातन्त्र मोडल उनीहरूले पनि चाहिरहेको जस्तो बुझ्छु मैले।
मुख्य गरी अहिले राजनैतिक एउटा जगतमा फेरि राजतन्त्रको पुनस्थापना हुने हल्लाहरू छन्, त्यसरी चाहिँ तपाईँको हिन्दू धर्म फर्काउने चाहिँ तपाईँको नेपाललाई हिन्दू राज्य घोषणा गर्ने खालका पनि अभियानहरू चाहिँ देखिन्छ यताउता। यी सबैको यस्तो हुनुको पछाडिको कारण के हो भनेदेखि, नेपालमा यत्रो ठुलो चाहिँ तपाईँको जनआन्दोलन भयो, जनजाति मधेसी दलित सबै खालका आन्दोलन भयो र त्यसले एउटा चाहिँ तपाईँको ठुलो परिवर्तन ल्यायो। तर चाहिँ तपाईँको परिवर्तन आएपछि परिवर्तनले जनतालाई जे दिनुपर्ने कुरो थियो त्यो दिनै सकेन। राजनैतिक दलहरूले अहिले जो सत्तामा छन्, कोही प्रतिपक्षमा छन्, तिनले जनताका अगाडि जे चाहिँ एउटा चाहिँ प्रोमिस गरेका थिए, प्रतिज्ञा गरेका थियौँ, यो दिन्छौँ ऊ दिन्छौँ है भन्ने खालको, त्यो केही पनि भएन। त्यसपछि अहिले चाहिँ तपाईँको गणतन्त्र स्थापना भइसकेपछि पनि बिस्तारै चाहिँ नेपालका जनताहरूमा फेरि चाहिँ निराशा छाएको छ। जतासुकै चाहिँ तपाईँको अशान्ति छ, हत्या छ, हिंसा छ, यहाँ चाहिँ लुट छ, चाहिँ है यहाँ चाहिँ तपाईँको बलात्कार भइराखेका छन्, शोषण छ, एकदम घुसखोरी छ, अनियमितता छ, झनभन्दा झन चाहिँ तपाईँको यहाँको राजनैतिक आर्थिक सबै वातावरण सामाजिक वातावरण एकदम खलबल भइरहेछ। त्यसले गर्दाखेरि मान्छेले फेरि तुलनात्मक गर्न किसिमले हेर्न थाले कि योभन्दा त बरु हिजोकै चाहिँ तपाईँको राजतन्त्र भए पनि त्यो अलिकति बेस्ट थियो, कमसेकम त्यहाँ चाहिँ तपाईँको यस्तो खालको कष्ट त भोग्नु परेको थिएन, यद्यपि त्यो पनि एकदम कष्टकर शासन नै थियो, तुलनात्मक हिसाबले त्यति बेला जनताले यस्ता खालका शास्ति भोग्नु परेको थिएन जुन चाहिँ अहिले हामीले भोग्नु परिराखेका छ। त्यस कारणले यो प्रणाली नै चाहिँ तपाईँको अहिले असफलतिर चाहिँ ढल्किराखेको छ कि।
श्रोताहरू, यो नेपालको बदलिँदो राजनीतिक परिस्थितिको एउटा समीक्षा थियो। अब हामी कार्यक्रमको अन्तिममा आइपुगिसकेका छौँ र जाँदा जाँदै श्रोताहरूलाई एउटा तीज गीतको अलिकति टुक्रा सुनाउँदै हामी बिदा पनि हुन्छौँ। नमस्ते।
Come on.